धन्यवाद कुलमान जी। श्रोता, आज की कार्यक्रम में हमर नेपाल विद्युत प्राधिकरण की कार्यकारी निदेशक कुलमान घिसिंग संग बातचीत करे। हम और खास पहुना संग की जनियारी बातचीत लेके फिर आमंगे। तब तक के ताही संग रह के कार्यक्रम में साथ दे दे भुगितानी बहुत बहुत धन्यवाद। राम राम।
मेरा पनि नमस्कार।
मेरा फिर राम राम।
अच्छी पढ़ाई दिगो सिखाई कक्षा 1, 2, 3 के बालकन के ताही।
अमेरिकी अंतर्राष्ट्रीय विकास नियोग USAID के सहयोग में शिक्षा विज्ञान तथा प्रविधि मंत्रालय से जारी।
शुक्ला फाटा समाचार का साथ मा
मेट लाइफ तपाई संगे जीवन मा अघि बढ्दै
पावर्ड बाय
NMB बैंक समृद्ध नेपाल को लागि।
घटना विश्लेषण र विचार शुक्ला फाटा समाचार। नमस्कार, शुक्ला फाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। म ओमप्रकाश पाण्डेय। शुक्ला फाटा FM 99.4 मेगाहर्ज, बारासिंह FM 102.2 मेगाहर्ज, बझाङको साइपाल FM 101.6 मेगाहर्ज, बझाङकै सिटी सामुदायिक FM 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वाइलेप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचारमा हामी प्रस्तुत गर्छौँ। सुदूरपश्चिम प्रदेश प्रमुख समक्ष मुख्य महान्यायाधिवक्ताद्वारा वार्षिक प्रतिवेदन पेश। प्रदेशमा रहेका अनाथ असहाय तथा टुक्रा बालबालिकाको जिम्मा प्रदेश सरकारले लिने मन्त्री सुवेदीको भनाई। सुदूरपश्चिम प्रदेश विपदको उच्च जोखिममा रहेको राष्ट्रिय आपतकालीन सेन्टरको भनाई। डोटीमा उपनिर्वाचनको चहल पहल बढ्दो। केपी शर्मा ओलीले पुरा कार्यकाल प्रधानमन्त्री बन्नुहुने पक्का। पछिल्लो एक वर्षमा ADB द्वारा नेपाललाई 56 अर्ब रुपियाँ माथिका नयाँ परियोजना स्वीकृत र द्वन्द्व पीडितको संवेदनामा आघात पर्ने निर्णय स्वीकार्य नहुने राष्ट्रिय मानव अधिकार आयोगको भनाई।
सूचना। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको आर्थिक वर्ष 2076-77 को विस्तृत वार्षिक कार्यक्रम अनुसार सार्वजनिक निजी साझेदारीमा व्यावसायिक बाख्रा कुखुरा बङ्गुर हाँस प्राकृतिक जलाशयमा माछा पालन उपकरण वितरण तथा विभिन्न उद्योग प्रवर्धनका कार्यक्रम सञ्चालन गर्न मङ्सिर 1 गते 30 दिने सूचना प्रकाशन भएकाले सरोकारवाला सबैमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। विस्तृत जानकारीका लागि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर तथा जिल्ला सम्पर्क केन्द्र कैलालीमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर।
अब समाचार क्रम विस्तारमा। सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिला कुमारी पन्त समक्ष प्रदेशका मुख्य महान्यायाधिवक्ता कुलानन्द उपाध्यायले आज कार्यालयको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित समारोहमा मुख्य न्यायाधिवक्ता उपाध्यायले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो। समारोहमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, प्रदेश सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख लगायत सहभागी थिए। नेपालको संविधान बमोजिम व्यवस्था भएको मुख्य न्यायाधिवक्ताको कार्यालयले सुदूरपश्चिम प्रदेशमा पहिलोपटक प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन प्रस्तुत गरेको हो। मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापना भए यता सर्वोच्च अदालत, उच्च अदालत दिपाइलको महेन्द्रनगरस्थित इजलासमा समेत गरी 32 स्थान मुद्दामा बहस पैरवी गरिएको मुख्य न्यायाधिवक्ता उपाध्यायले बताउनुभयो। यस्तै सोही अवधिमा 12 विषयमा प्रदेश सरकार लगायतलाई लिखित कानुनी राय सुझाव दिएको र प्रदेशका 9 जिल्लामा रहेका न्यायिक समितिलाई न्याय सम्पादन र कानुन निर्माणका विषयमा सहजीकरण गरिएको जनाइएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रदेशमा रहेका अनाथ असहाय तथा टुहरा बालबालिकाहरूको जिम्मा प्रदेश सरकारले लिने बताउनु भएको छ। आज अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर मन्त्रालयले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 2 रहेको अनाथ तथा असहाय बालबालिकाहरूलाई दैनिक उपभोग्य सामग्री सहयोग गर्दै मन्त्री सुवेदीले यस्तो बताउनु भएको हो। मन्त्री सुवेदीले सुदूरपश्चिम प्रदेशमा रहेका कुनै पनि बालबालिकाहरू भोको नहुन्, सबैले स्वास्थ्य शिक्षा लुगाफाटो लगायतका आधारभूत आवश्यकता पूरा गर्न पाउन् भन्ने प्रदेश सरकारको चाहना रहेको बताउनुभयो। मन्त्री सुवेदीले आमाबुवा तथा अभिभावक गुमाएका बालबालिकाको अभिभावक स्थानीयदेखि प्रदेश र सङ्घीय सरकार रहने भएकाले चिन्ता नलिई उज्जवल भविष्यको मार्गमा पाइला चाल्न आश्रममा रहेका बालबालिकालाई आग्रह गर्नुभएको हो। अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारी मन्त्रालयबाट केही बजेट छुट्याएर कैलाली र कञ्चनपुरमा रहेका विभिन्न अनाथ आश्रमहरूमा सहयोग गर्ने निर्णय भएअनुसार अत्रियाको सेवा हाउसमा सो सामग्रीहरू वितरण गरिएको उहाँले बताउनुभयो। मन्त्रालयद्वारा दिइएको न्यानो लुगा, चामल, दाल, पिठो, तेल लगायतका खाद्यान्न सामग्री र शैक्षिक सामग्रीहरू ग्रहण गर्दै आश्रमका अध्यक्ष जानकी मलासीले थुप्रै दुःख कष्ट गरेर सेवा हाउसमा रहेका महिला तथा बालबालिकाहरूको संरक्षण गरिरहेको बताउनुभयो। 2073 सालमा मुठीदान सहयोग उठाएर 2 अनाथ बालबालिकाबाट सुरु गरेको सेवा हाउसमा अहिले 30 बालबालिका र 2 महिला रहेको उहाँले जानकारी दिनुभएको छ। अहिले स्थानीय वडा नगरपालिका र प्रदेश सरकारले केही सहयोग गरे पनि आश्रमको आफ्नो भवन नहुँदा भाडा तिर्नमै ठिक्क भइरहेको उहाँको दुखेसो छ। सेवा हाउसका उपाध्यक्ष शकुन्तला सोपले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन महिला विकास अधिकृत कमला शाहीले गर्नुभएको थियो। अन्तर्राष्ट्रिय बाल दिवस विशेष रिपोर्ट हामी केही बेरमा प्रसारण गर्नेछौँ। सुदूरपश्चिम प्रदेश विपदको उच्च जोखिममा रहेको राष्ट्रिय आपतकालीन सेन्टरले जनाएको छ। मङ्गलबार मात्रै पनि सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस भएको छ। हिमाल पहाड र तराई भूगोल समितिको यस प्रदेशमा बाढी, पहिरो र स्वास्थ्य सम्बन्धी महामारी फैलिने खतरा बढिरहेको छ। कैलालीको जोशीपुर गाउँपालिका विपद व्यवस्थापन शाखाका प्रमुख विक्रम चौधरीले कैलालीको दक्षिण क्षेत्रमा वर्षेनी बाढीले ठूलो क्षति भइरहेको गुनासो गर्नुभयो। गत जेठको महिनामा आएको हावाहरूले जनधनको ठूलो क्षति पुगाएको भन्दै उहाँले बाढी, पहिरो र आगलागी लगायतका घटनाले कैलालीमा क्षति भइरहने गरेको बताउनु भएको छ। सुदूरपश्चिम प्रदेश अन्य प्रदेशको तुलनामा विपदको उच्च जोखिममा रहेको राष्ट्रिय आपतकालीन सेन्टर प्रमुख सुशील कुमार भण्डारीले बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यजन्य महामारीको प्रकोप पनि उच्च रहेको आपतकालीन सेन्टरले जनाएको छ। यसको न्यूनीकरणका लागि अब स्थानीय तहले नै विशेष भूमिका खेल्नुपर्ने राष्ट्रिय आपतकालीन सेन्टर प्रमुख भण्डारीले बताउनुभयो। सुदूरपश्चिम प्रदेशका 88 स्थानीय तहले विपद व्यवस्थापन सम्बन्धी नीति बनाएर न्यूनीकरणका गतिविधि सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ। कतिपय स्थानीय तहहरूले यसको न्यूनीकरणका लागि अभ्यास थालेका छन्। कैलालीको घोडाघुडी नगरपालिकाले विपद व्यवस्थापनका लागि आवश्यक सामग्री खरिद गरिसकेको उपप्रमुख प्रेम कुमारी थापाले बताउनुभयो। नगरपालिकामा विपद सम्बन्धी विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो। लम्कीचोहा नगरपालिकाले पनि विपद व्यवस्थापनका लागि ऐन निर्माण भइरहेको जनाएको छ। गत जेठमा आएको हावाहरी पीडितलाई 15 नगरपालिकाबाट क्षतिपूर्ति प्रदान गरिएको नगर उपप्रमुख टीका थापाले बताउनुभयो। प्रदेशमा पछिल्लो 2 यता विपदबाट ज्यान गुमाउनेहरूको संख्या 52 पुगेको छ। तीमध्ये कैलालीमा 9 ज्यान गएको छ, असममा 4, डडेलधुरामा 8, बैतडीमा 2 ज्यान गएको छ। यस्तै रोटीमा 4, बाजुरामा 8, दार्चुलामा 2 र सबैभन्दा बढी बझाङमा 15 ज्यान गुमाइसकेका छन्। विपद न्यूनीकरणका लागि संविधानले नै स्थानीय तहलाई एकल अधिकार प्रदान गरेको छ, तर सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानीय तहहरूले विपद जोखिम सम्बन्धी ऐनहरू अझै पनि निर्माण गर्न सकेका छैनन्। नेपाली काङ्ग्रेसका नेत्री डाक्टर आर्जुराणा देउवाले पार्टीको खोलोडेर गद्दारी गर्नेहरूलाई कारवाही गर्नुपर्ने बताउनु भएको छ। कैलालीको टिकापुरमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही त्यस्ता व्यक्तिका कारण पार्टीले पराजय भोग्नु परेको बताउनु भएको हो। उहाँले केही व्यक्तिका कारण तमाम नेता कार्यकर्ताको मेहनत खेर जाने गरेको बताउँदै त्यसले सम्पूर्ण नागरिकले दुःख पाएको पनि उल्लेख गर्नुभयो। उहाँले अस्थिर राजनीतिक अवस्थालाई चिरेर बनेको वर्तमान सरकारले देश र जनताका लागि राम्रो गर्ने अपेक्षा भएको भए पनि त्यस्तो काम गर्न नसकेको बताउनुभयो। उहाँले वर्तमान सरकारले जनतालाई दुःख दिने बाहेक अरू काम गर्न नसकेको आरोप लगाउनुभयो। उहाँले सरकारले नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उल्टे अपराधमा संलग्नको संरक्षण गर्ने गरेको उहाँको आरोप छ। उहाँले टिकापुर घटनालाई कसैको उक्साहटमा गरिएको एउटा दुःखद अध्याय भएको बताउनु हुँदै त्यस्ता उक्साहटमा नलाग्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। उहाँले वर्षौंदेखि मिलेर बसेको समाजलाई लडाउनेहरूलाई चिन्न जरुरी रहेको बताउनुभयो। उहाँले समाजमा सबै जात जाति मिलेर बसे मात्रै शान्ति र सद्भाव कायम हुने बताउँदै शान्ति र सद्भावले मात्रै विकास सम्भव भएको धारणा राख्नु भएको हो। सो अवसरमा काङ्ग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, सुदूरपश्चिम प्रदेश काङ्ग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावल, महासमिति सदस्य फकीर सिंह कडायत लगायतले धारणा राखेका थिए। क्षेत्र नम्बर एकका सभापति उमेश्वर अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको नगर सचिव मोतीराम भण्डारीले सञ्चालन गर्नुभएको थियो। डडेलधुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाका दुईवटामा मलेरिया रोगका बिरामी भेटिएका छन्। नगरपालिकाको वडा नम्बर 6 र 7 बिरामी भएर जचाउन आएका व्यक्तिहरूको रगत परीक्षण गर्दा अवरोध भएको पुष्टि भएको सादरी स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट जयबहादुर धामीले जानकारी दिनुभयो। दुई हप्ता अगाडि सादरी स्वास्थ्य चौकीमा पुगेका बिरामीहरूमा मलेरियाका लक्षण देखा परेको उहाँको भनाइ छ। दुई हप्ता अघिदेखि फैलिएको मलेरिया रोगबाट हालसम्म 10 बिरामीहरू सङ्क्रमित भई निशुल्क औषधि सेवन गरिसकेका छन्। विशेष गरेर गत दुई हप्ता अघि पहिलोपल्ट वडा नम्बर 6 स्थित रामपुर गाउँका एकजना स्थानीय संक्रमित भएका थिए। मलेरिया रोगको प्रकोप वडा तहमा दिनानुदिन बढ्दै गएकाले सोबारे चोपडा अस्पताल जिल्ला स्थित स्वास्थ्य कार्यालयमा समेत खबर गरिसकेको स्वास्थ्य चौकीका प्रमुख धामीले जानकारी दिनुभयो। पछिल्लो समयमा स्वास्थ्य कर्मीको टोलीले संक्रमण रहेको सम्भावित रामपुर, भोरकुण्डा, थालीगढा, ठुलागढा लगायतका क्षेत्रमा लामखुट्टेको खोजी गरिरहेको छ। खोजीका साथसाथै हाल स्थानीयहरूलाई सचेतना र जनचेतना फैलाइरहेको स्वास्थ्य प्रमुख थामेको भनाइ छ। अरू प्रभावित वडाहरूमा झुल वितरण र लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने काम केही दिनमै सुरु गरिने स्वास्थ्य कार्यालय डडेलधुराका भेक्टर कन्ट्रोलर सुपरभाइजर हरिप्रसाद भट्टले जानकारी दिनुभयो। सामान्यतया औलो रोगका परजीवी भएको लामखुट्टेले टोकेको 10-15 दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, जोर्नेहरू दुख्ने, असजिलो महसुस हुने जस्ता सामान्य लक्षणहरू देखा पर्दछन्। निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका महत्त्वपूर्ण भित्री अङ्गहरू फियो कलेचो सुनिने, शरीरमा रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति अनुसार विभिन्न लक्षण तथा समस्याहरू देखिने गर्दछन्। पोथी एनोफेलिस जातिको लामखुट्टेले टोकेपछि सर्ने भएकोले लामखुट्टेको टोकाइबाट बस्न स्वास्थ्य कर्मीहरूले सुझाव दिएका छन्। बालबालिका अनि बाल अधिकार समाप्त आजको विश्वमा सबैभन्दा धेरै सुनिने शब्द अनि विषयहरूमा पर्दछ। देशको विशेष कानूनले तोकेबाहेक विश्वव्यापी रूपमा 18 या कम उमेरका जनसङ्ख्यालाई बालबालिका भनिन्छ। बाल दिवसलाई विभिन्न देशमा भिन्दा भिन्दै मितिमा मनाउँदै आएको भए तापनि अन्तर्राष्ट्रिय रूपमा भने प्रत्येक वर्षको नोभेम्बर 20 तारिकमा मनाइन्छ। संयुक्त राष्ट्रसङ्घद्वारा 1954 नोभेम्बर 20 तारिकमा विश्वभरिका बालबालिकाहरूको आधारभूत आवश्यकताहरू पुरा गरी उनीहरूमा खुसियाली, शान्ति र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन सुरु गरिएको हो, जसमा बालबालिकाहरूको हक अधिकारमाथि छलफल गरी उनीहरूको आधारभूत अधिकार समेत तोकिएको थियो। थप जानकारी यो रिपोर्टबाट।
विगतका वर्षमा अन्तर्राष्ट्रिय बाल दिवस सुदूरपश्चिम प्रदेशमा भव्यताका साथ मनाइए पनि यस वर्ष भने दिवसले औपचारिकतासम्म पाएन। बाल बालिकाको क्षेत्रमा कार्यरत सङ्घ संस्था तथा सरकारले जनचेतनासम्म फैलाएनन्। बाल बालिकाहरूमाथि भइरहेको हिंसा र दुर्व्यवहारको निराकरण गरी उनीहरूको व्यक्तित्वको विकास गर्ने उद्देश्यले विभिन्न दिवस मनाइए पनि बाल बालिका अझै विभिन्न खाले हिंसा खेप्न बाध्य छन्। बाल बालिकाको क्षेत्रमा सरकार र गैर सरकारी निकायले प्रभावकारी भूमिका खेल्न नसकेको
मेरो घर चाहिँ बैतडी हो, पञ्चेश्वर गाउँपालिका हो। अनि त्यहाँ चाहिँ साक्षरताको त कुरै नगर्नुहोस्, त्यहाँ नेपाली पैसा पनि चल्दैन। अब त्यहाँ साक्षरता कसरी होला? त्यो ठाउँ धेरै गरिब फ्यामिलीहरू छन्, धेरै ठाउँमा पहाड उकालो ओह्रालोहरू धेरै चढ्छन्, जङ्गलहरू हुन्छन्, अनि उनीहरूलाई स्कुल पुर्याउनु पनि धेरै गाह्रो हुन्छ। घरमा पनि धेरै मान्छे हुन्छन्, अनि धेरै युवाहरू चाहिँ विदेश भएको कारणले गर्दाखेरि घरमा एक दुईजना मान्छे हुन्छन्। त्यसै कारणले गर्दाखेरि उनीहरूलाई स्कुल पुर्याउनु पनि गाह्रो हुन्छ। विकट ठाउँहरू हुन्छन्, स्कुल टाढा टाढा हुन्छन्, बस्तीहरू नजिक हुन्नन्। त्यसै कारणले गर्दाखेरि बालबालिकाहरूले पढ्नु पाइरहेको छैन, स्वास्थ्यको तिनीहरू त्यति पाइराखेको छैन, शिक्षा पाइराखेको छैन, होइन, तिनीहरूले मनोरञ्जन पाइरहेको।
बालबालिकाको क्षेत्रमा कार्यरत दर्जनौ सङ्घ संस्थाहरू छन्। त्यति मात्रै होइन, तीन तहको सरकारले पनि बालबालिकाको क्षेत्रमा काम गर्न आआफ्नै निकाय मार्फत विविध कार्यक्रम गरिरहेको छ। तर सरकारी र गैर सरकारी निकाय बीच समन्वय भने छैन। सरकारको सहयोग नमिल्दा बालबालिकाका लागि विभिन्न अभियान सञ्चालन गरिए पनि औपचारिकतामा मात्रै सीमित हुने गरेको बाल बालिका तथा महिला सेभ हाउस अतरियाकी सञ्चालक जानकी मलासी बताउनुहुन्छ।
अहिलेसम्म बुझेको छ देखिएको छैन, मध्ये पनि हामीले 15-20 बच्चा हामीले पुनर्स्थापना गरिसक्यौँ। यहाँ त उहाँको जो सम्पत्तिहरू छ त्यो चाहिँ बच्चाको नाममा हालाउन सफल भएको छ। राज्यले बुझिदिनु पर्ने कुरा हो, जस्तै अहिले त महिला र बाल बालिकाको लागि धेरै चर्चाको रूपमा लिएको छ, 16 दिने अभियान, के दिने अभियान, सबै कुरा छ, तर त्यो अभियानको सीमित मानिरहेको छ। कुना काप्चामा गएर कस्तो छ त त्यो मुभलेटमा गएर हेर्दाखेरि त जस्ताको तस्तै देखिया छ।
बालबालिकाको क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारले वर्षेनी करोडौं बजेट खर्च गरिरहेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा 8,88,00,000 बजेट बालबालिकाको क्षेत्रमा विनियोजन गरेको छ। गत वर्ष पनि यसको हाराहारीमै बजेट खर्च भएको छ। प्रदेश सरकारसँग बालबालिका केन्द्रित ठोस योजना नहुँदा त्यो बजेट बालुवामा पानी हाले सरह भइरहेको छ। तर प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी भने मन्त्रालय बालबालिकाको क्षेत्रमा डटेर काम गरिरहेको दावी गर्नुहुन्छ।
एउटा कार्यक्रमै ल्याएको छ, सानै छौँ बढ्न देऊ, बाल विवाह होइन पढ्न देऊ भन्ने नाराका साथ विशेष गरी छात्राहरूलाई असाध्य महत्त्वपूर्ण कार्यक्रम ल्याएको छ र सुदूरपश्चिमका सबै 9 जिल्लामा हामीले यसलाई बालबालिकाहरूलाई पठन पाठनका लागि विद्यालय पठाउने कुराका लागि घरमा कसैले पनि कुनै पनि अभिभावकले आफ्ना छोराछोरीहरूलाई राख्नुहुन्न, विद्यालयमा पठाउनु पर्छ भन्ने का लागि प्रचार प्रसारको रूपमा पनि विभिन्न एफएमहरू, रेडियो, टेलिभिजन मार्फत सन्देशमूलक कार्यक्रम पनि गरेका छौँ।
प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा करोडौं खर्च गरिरहेको दावी गरे पनि सडकमा बेसहारा भएर बसेका बालबालिकाहरू अहिले पनि सडकमै छन्। बिहानै गाडीको ढोकामा झुन्डिएर बसमा काम गर्ने बालबालिकाको अवस्था पनि उस्तै रहेको छ। मन्त्रालयसँग अहिलेसम्म पनि प्रदेशमा कति बालबालिकाहरू शिक्षा स्वास्थ्यको पहुँचबाट टाढा छन्, कति बालबालिकाहरू कमजोर आर्थिक अवस्थाका कारण विद्यालय जान छोडेर काम गर्न जान्छन् भन्ने यकिन तथ्याङ्कसम्म छैन। मन्त्री सुवेदी भने जनशक्ति अभावको बहाना गर्दै यस कुराबाट पन्छिन खोजेका छन्।
कुरा यथार्थ तथ्याङ्क छैन, तैपनि अब पहिलाका जस्तो त्यस्तो बालबालिकाहरूको श्रमको शोषण हुने, धेरै विदेशमा जाने त्यस्तो अहिले छैन। सुदूरपश्चिममा करिब करिब 8-10,00,000 बालबालिका छन्। बालबालिकाहरूको तथ्याङ्क राख्ने हामीसँग यो बाल महिला तथा बालबालिका मन्त्रालय हो। 17,00,000 महिला लगायत ती बालबालिकाको तथ्याङ्क राख्नका लागि हामीसँग 3 कर्मचारी छ, महिला विकास अधिकृत, 2 सुब्बासा स्तरका। ल भन्नुहोस्, 3 कर्मचारीले यत्रो 9 जिल्लाका बालबालिकाको अनि महिलाहरूको लगत राख्न सक्छ?
बाल अधिकार सम्बन्धी संविधानमै स्पष्ट व्यवस्था हुँदा पनि त्यसको कार्यान्वयनमा चुनौती देखिएको छ। संविधानले बाल अधिकार अन्तर्गत बाँच्न पाउने, खान पाउने, स्वच्छ पानी पिउन पाउने, शिक्षा, स्वास्थ्य, सुरक्षा र स्वतन्त्रता, खेल्न पाउने लगायतका अधिकार ग्यारेन्टी गरेको छ। बाल बालिकाका क्षेत्रमा लागू गरिएका कानुन पनि कार्यान्वयन हुन सकेका छैनन्। यदि सरकारले साँच्चीकै भोलि सुन्दर नेपाल बनाउने परिकल्पना गरेको छ भने अझै पनि बाल बालिका हननका विषयमा कडाभन्दा कडा कानुन बनाई कार्यान्वयन पक्ष चुस्त बनाउन जरुरी छ। शुक्लफाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। बालबालिकाहरूको अधिकारको संरक्षण गर्नका लागि कसको भूमिका के हुन्छ जस्तो लाग्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनाऊ श्रोता विचार।
बुवा आमा हुनुपर्छ, टिचरहरूको पनि हुनुपर्छ, त्यही हो गाउँ समाज, सबै स्कुलबाट, गाउँ समाजबाट अनि बुवा
आमाहरू। बालबालिकाको संरक्षण सम्बन्धमा सर्वप्रथम त अब सरकारको पहिलो दायित्व उसले चाहिँ बालबालिकाको हित र संरक्षणको लागि आवश्यक कानुनहरू, नीति निर्देशनहरू, ती चिजहरू कार्यान्वयन गर्नु पर्यो। त्यसपछि त्यो सरकारवाला पक्षहरूलाई ठिक ठिक ठाउँमा ती चिजहरू कार्यान्वयन गर्नको लागि चुस्त दुस्त राख्नु पर्यो। अब अभिभावकहरूले पनि बालबच्चाको आफ्नो हिसाबले संरक्षण गर्ने, यसलाई पनि विचार गर्ने, साथै फेरि ती सम्बन्धित सङ्घ संस्थाहरू, स्कुलहरू, विद्यालयहरू, कलेजहरू र ती बालबालिकालाई संरक्षण दिने ती सङ्घ संस्थाहरूले पनि, सम्बन्धित सरकार संस्थाहरूले पनि बालबालिकाको हित संरक्षणको लागि कानुन अनुसार, नियम अनुसार गर्नुपर्ने हो। त्यो तदारकताको साथ गर्नु सक्यो भने बालबालिका हित र संरक्षण हुने हो।
देवराज भट्ट, बाल बालिकाको त घरबाटै हुनुभयो, समाजको पुरै सङ्घ संस्थाको कुनै अब राम्रो दायित्व भएको मान्छेले चाहिँ गरिदिनु हुन्छ, त्यसबाट अलिक उत्तम हुनेछ भन्ने म चाहिँ।
छत्रबहादुर देउबा, सर्वप्रथम त
बाल बालिकाको विभाग भनेको आमा बुवा नै हो। बाल बच्चाले सिकाइको पहिलो चरण आमा बुवा नै हो। त्यसपछि अब घर परिवार समाज, त्यसपछि शैक्षिक संस्था गाउँ समाज भयो। विशेष भूमिका विद्यालय अब शिक्षकहरू पनि रहन्छ। त्यो त अब राज्यबाट सुनिश्चित भनिएकै छ। अब त्यो विभिन्न किसिमका अब श्रम मजदुरका काममा पनि बाल बालिकाहरू शोषण भइरहेका हुन्छन्। राज्यको पनि दायित्व हो।
नारायण सिंह पुजारा, अब बाल बालिकाको सबभन्दा पहिले आमा बाबुको भूमिका ठुलो, त्यसपछि फेरि गुरुको बाल बालिकालाई संरक्षण हुन्छ, समाज पनि धेरै भूमिका छ संरक्षण हुन्छ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँले शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ्गा एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्र वाइलेप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ।
नमस्कार है मामा, सबै भाइ बहिनी विद्यालय गएछन्, छोरी अस्मितालाई चाहिँ किन नपठाउनु भएको?
हेर भान्जा बाबु, अब यो ह्विल चेयरमा बसिरहने छोरीले पढेर जाहिरी खान सक्ने हो होइन, हामीलाई पाल्न सक्ने हो होइन, फेरि खर्चको महामारी हुँदै गर्दा यिनलाई पढाउँ कि घरै राखौँ हुँदो रहेछ क्या भान्जा?
लौ मामा पनि के कुरा गर्नुभएको, अपाङ्गता भएका बाल बालिकाको शिक्षाको लागि त सरकारले समावेशी शिक्षाको नीति नै ल्याएको छ नि। सामुदायिक सरकारी विद्यालय र क्याम्पसमा निशुल्क नै पढ्न पाउने, छात्रवृत्ति पाउन सक्ने जस्ता कुराहरू थाहा छैन मामालाई? अनि नि मामा, अपाङ्गता भएका व्यक्तिहरूको लागि सरकारले निजामती सेवामा 5% आरक्षणको व्यवस्था गरेको छ। राम्ररी पढिन् भने त अस्मिताले जाहिर खाएर आफू पनि आत्मनिर्भर हुन्छन्, तपाईँहरूलाई पनि पाल्न सक्छन्, होइन र मामा?
भान्जा बाबुको कुरामा पनि दम छ है, आजै छोरीलाई विद्यालय भर्ना गर्न लिएर जान्छु म।
अभिभावकले अपाङ्गता भएका बाल बालिकालाई शिक्षाको अवसरबाट वञ्चित नगरौ।
IFES र USAID को सहयोगमा नेपाल अपाङ्ग महिला संघ।
खानु खाए के मिठी न खेलन आइये हला,
तेरे संग खेलत के तो अच्छो लागत है।
अहाँ अपन खेल के मेरे घर जाएंगे, उस संगे कथा पढ़ेंगे हला।
अहाँ मौके फिर मेरे या रोज दिन घर में पढ़न कहा था और मेरे पढ़ो भाव सुनत फिर है।
हाँ हाँ, मैं फिर रोज दिन घर में हल्ला ना होनिया बिच्चा में बैठ के पढ़ता हूँ। अय्या दुआ के सुनाए के पढ़न गजब अच्छो लागत है।
तेर आओ मेरे बात कितो मिलता है,
तभी तो अपन मिलन वाले संगी भाई हैं।
कक्षा 1-2-3 में पढ़न बारे बच्चा के अभिभावक से घर में रोज दिन शांत वातावरण बनाए के अर्थ बुझक मस्कन पढ़न के ताही जितो सिखत हो उतुए जद्दी समय दियो। दिन के कम 10 मिनट होन से फिर समक के पढ़न से हमर बच्चनक पढ़ाई सिखाई अच्छो होत है।
अमेरिकी अंतर्राष्ट्रीय विकास नियोग USAID के सहयोग में शिक्षा विज्ञान और प्रविधि मंत्रालय से जारी।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। कैलालीको गोदावरी नगरपालिकाले वर्षौंदेखि खुटिया खोलाका छेउमा गिटी कुटेर जीवन निर्वाह गर्दै आएका महिलाहरूलाई सहयोग गरेको छ। गोदावरी नगरपालिकाको महिला शाखाले खोलाको छेउमा गिटी कुटेर आफ्नो जीवन निर्वाह गर्दै आएका स्थानीय महिलाहरूलाई सुरक्षा सामग्रीहरू सहयोग गरेको हो। उक्त सामाजिक कार्यक्रमका बीच नगर उपप्रमुख रत्नाकडाइत र वडा नम्बर 2 वडा अध्यक्ष कृष्णराज जोशीले गिटी कुट्दा आवश्यक पर्ने सुरक्षा सामग्रीहरू संयुक्त रूपमा हस्तान्तरण गरेका छन्। कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका उपप्रमुख रत्नाकडाइतले केही महिना पहिले विभिन्न सञ्चार माध्यममा वर्षौंदेखि खुटिया खोलाका छेउमा गिटी कुटेर जीवन निर्वाह गर्ने कुरा सुनेपछि आफू निकै गम्भीर बनेको बताउनु हुँदै उहाँले यस्तो खबर सुन्दा सानै भए पनि आफ्नो दैनिक गुजारा गर्दै आएका महिलाहरूलाई केही सहयोग गर्नुपर्छ भनेर त्यसका लागि बजेट छुट्याएर सानो भए पनि सहयोग गरिएको बताउनुभयो। उहाँले यस विषयमा नगरपालिका सकारात्मक रहेको समेत बताउनु भएको थियो। कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर 2 वडा अध्यक्ष कृष्णराज जोशीले आफूले श्रमिकको क्षेत्रमा लामो समयसम्म काम गरेकाले श्रमिकहरूको पीडालाई नजिकबाट बुझेको बताउनु हुँदै दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका मजदुरहरूलाई अब नगरपालिकाबाट स्थानीय मजदुर परिचय पत्र उपलब्ध गराइने बताउनुभयो। यसका लागि प्रक्रिया पनि सुरु भइसकेको उहाँले बताउनु भएको छ। यसरी मजदुर परिचय पत्र पाएकाहरूलाई 60 वर्षपछि पेन्सनको सुविधा दिने निर्णय सरकारले अघि सारेको भन्दै वडाध्यक्ष जोशीले सबै मजदुरहरू एक भएर साङ्गठनिक रूपमा अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो। डोटीको आदर्श गाउँपालिका वडा नम्बर 2 यही मङ्सिर 14 गते हुने उपनिर्वाचनका लागि 200 सुरक्षाकर्मी खटिएका छन्। उक्त वडाका तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बहरालको गएको वर्ष जीव दुर्घटनामा परि निधन भएपछि वडा अध्यक्ष पदका लागि अहिले उपनिर्वाचन हुन लागेको हो। जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि निर्वाचन सुरक्षा व्यवस्थालाई थप व्यवस्थित र निर्वाचनलाई मर्यादित बनाउनका लागि जिल्लाका अन्य प्रहरी चौकी तथा सुदूरपश्चिम प्रदेश गुल्माबाट थप सुरक्षाकर्मी झिकाई उक्त क्षेत्रमा खटाइएको सुरक्षा व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्लाधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभएको छ। त्यसै गरी निर्वाचनका लागि सशस्त्र प्रहरी बलको 36 नम्बर गढ दिपालबाट समेत सशस्त्र प्रहरी टोली परिचालन भएको सोगणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले जानकारी दिनुभयो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी कुल 200 जिल्ला सदरमुकाम पुगेर उक्त गाउँपालिकामा पठाइसकिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो। बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर 4 का वडाध्यक्ष राजबहादुर चन्द मृत भेटिनु भएको छ। 58 वर्षका वडाध्यक्ष चन्द घर नजिकै काडीधार भन्ने ठाउँमा मृत अवस्थामा फेला पर्नु भएको वडा नम्बर 4 का कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिनुभयो। मङ्गलबार कैलपाल मन्दिर धुराजाँतमा सहभागी भएका वडाध्यक्ष चन्द आज बिहान मृत फेला पर्नुभएको उहाँले बताउनुभयो। मृतक चन्दको शव बाटोभन्दा केही तल लडेको अवस्थामा फेला परेको जनाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किशन चन्दले जानकारी दिनुभयो। अब राष्ट्रिय खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले पूरा कार्यकाल प्रधानमन्त्री बन्नुहुने भएको छ। आज बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले ओलीलाई पूरा अवधि प्रधानमन्त्री बन्ने निर्णय गरेको हो। पुष्पकमल दाहाल प्रचण्डले नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि ओली पूरा अवधि प्रधानमन्त्री बन्ने बाटो खुलेको हो। यसअघि दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। नयाँ सहमति अनुसार ओलीले अब झन्डै 3 वर्ष सरकारको नेतृत्व गर्नुहुनेछ। सचिवालय बैठकमा नयाँ बन्ने मन्त्रीहरूका विषयमा टुङ्गो लागेको नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठ जानकारी दिनुभएको छ। केपी शर्मा ओलीले नै बाँकी कार्यकाल सरकारको नेतृत्व गरेर राजनीतिक स्थायित्वको सन्देश दिन चाहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड पार्टीको काममा केन्द्रित हुने पनि उहाँले बताउनु भएको छ। दुई अध्यक्ष बीचको आपसी परामर्शमा पार्टी र सरकार सञ्चालन गर्ने निर्णय पनि पार्टीले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। अध्यक्ष दाहालले यसअघि पार्टी सञ्चालनको कार्यकारी अधिकार भने आफूलाई दिन प्रधानमन्त्री एवं पार्टी कार्यका अध्यक्ष ओलीसँग आग्रह गर्नु थियो। एसियाली विकास बैंकले पछिल्लो एक वर्षमा नेपाललाई 56 अर्ब रुपियाँ 48 करोड 80 लाख डलर माथिका नयाँ परियोजना स्वीकृत गरेको छ। यसमध्ये 13 करोड डलरको एक परियोजनामा हस्ताक्षर समेत भई कार्यान्वयन सुरु भइसकेको छ। एडिबीको तथ्याङ्क अनुसार सन् 2019 भित्र आएका नयाँ परियोजनामध्ये सहरी क्षेत्रको खानेपानी आपूर्ति तथा सरसफाई परियोजनाका लागि 13 करोड डलर बराबरको नयाँ परियोजना कार्यान्वयनमा आएको हो। यस परियोजनाले 20 नगरपालिकामा समुदायमा आधारित खानेपानी तथा सरसफाईमा लगानी गर्दै अन्य परियोजना भने सेप्टेम्बर र अक्टोबर 2019 स्वीकृत भएका हुन्। बागमती नदीको सुन्दरता कायम राख्न दोस्रो चरणको परियोजनाका लागि 6 करोड 30 लाख डलर करिब 7 अर्ब 24 करोड रुपियाँ बराबरको रकम स्वीकृत भएको छ। त्यसै गरी विभिन्न परियोजनालाई पनि स्वीकृति प्रदान गरिसकिएको छ। राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्व पीडितको संवेदनामा आघात पर्ने निर्णय स्वीकार्य नहुने बताएको छ। सत्य निर्भर तथा मेलमिलाप र विपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी नियुक्तिलाई लिएर पीडितहरूले असन्तुष्टि जनाइरहेका बेला आयोग बोलेको हो। विस्तृत शान्ति सम्झौता भएको 13 वर्ष पुगेको अवसरमा विज्ञप्ति जारी गर्दै आयोगले सम्झौता कार्यान्वयनको अवस्था अझै चुनौतीपूर्ण रहेको बताएको छ। आयोगले भनेको छ द्वन्द्वकालमा पीडितहरूले न्याय पाउनुपर्दछ भन्ने कुरामा आयोग दृढ छ। द्वन्द्व पीडितका संवेदनामा आघात पर्ने खालका काम कारवाही निर्णय तथा गतिविधिहरूमा आयोगको समर्थन हुन नसक्ने कुरामा सम्बन्धित सबैको ध्यान आकर्षण गराउँदछौँ। आयोगले संक्रमणकालीन न्याय सम्बन्धी दुवै आयोग गठनबारे चासो राख्दै आएको छ र असोज 9 गतेका दिन पीडित मानवाधिकार कर्मी नागरिक समाज र राजनीतिक दलका शीर्ष नेताहरूलाई एउटै मञ्चमा राखेर अन्तर्क्रिया समेत गराएको थियो। सशस्त्र द्वन्द्वको समयमा भएका मानवाधिकार उल्लङ्घनका घटनाहरूको सत्य तथ्य अभिलेख गर्ने र गम्भीर मानवाधिकार उल्लङ्घनका घटनाहरूमा संलग्न दोषी उपरका व्यक्तिहरूलाई कारवाही तथा पीडितलाई परिपूरणका विस्तृत कार्यक्रम अझै बाँकी रहेको भन्दै आयोगले भनेको छ। यो कार्य पूर्ण हुन सकेमा मात्रै पीडितले न्यायको अनुभूति गर्ने र देशमा दण्डहीनताको स्थिति न्यून हुन जाने अवस्था सिर्जना हुने देखिएको छ। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। सुदूरपश्चिम प्रदेश प्रमुख समक्ष मुख्य महान्यायाधिवक्ताद्वारा वार्षिक प्रतिवेदन पेश। प्रदेशमा रहेका अनाथ असहाय तथा टुहरा बालबालिकाको जिम्मा प्रदेश सरकारले लिने मन्त्री सुवेदीको भनाई। सुदूरपश्चिम प्रदेश विपदको उच्च जोखिममा, डोटीमा उपनिर्वाचनको चहल पहल बढ्दो, केपी शर्मा ओलीले पुरा कार्यकाल प्रधानमन्त्री बन्ने, पछिल्लो एक वर्षमा एडिबीद्वारा नेपाललाई 56 अर्ब रुपियाँ माथिका नयाँ परियोजना स्वीकृत, र द्वन्द्व पीडितको संवेदनामा आघात पर्ने निर्णय स्वीकार्य नहुने राष्ट्रिय मानवाधिकार आयोगको भनाई। समाचार बुझ्न सकिन्छ। तपाईँको गाउँठाउँ पनि कुनै घटना समाचार भए 0905205574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। प्राविधिक मित्र वीरेन्द्र राणाजीलाई विशेष धन्यवाद।